यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताउनु भएको छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले टुडीखेलमा हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उगार्ने प्रयत्नमा लागि परेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढ़ाउने विश्वास आफूले लिएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रजातन्त्र आम मानिसको मुहारमा झल्कनुपर्ने बताउनुहुँदै युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त नरहने र असन्तोषलाई दबाएर नभई सम्बोधन गरेर राष्ट्र अघि बढ़न सक्ने बताउनुभयो। प्रधानमन्त्री कार्कीले लोकतन्त्र एउटा प्रक्रिया मात्र नभएकाले लोकतन्त्रले नतिजा दिनुपर्ने भन्नुहुँदै विधिको शासन आवश्यक रहेको बताउनुभयो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू, राष्ट्रिय सभाका उपाध्यक्ष, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो। नेकपा एमाले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य मूल नारासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र हिजो सार्वजनिक गर्नुभयो। घोषणा पत्र सार्वजनिक गर्न काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देश बनाउने संकल्पका साथ एमाले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाई गर्ने बताउनुभयो। अध्यक्ष ओलीले राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ़ रहेको स्पष्ट पार्नुहुँदै नीति र राजनीतिमा स्थिरता नभए अर्थतन्त्र र विकासको गति रोकिने धारणा राख्नुभयो। एमाले जारी गरेको घोषणा पत्रमा तत्काल गर्ने 11 काम, 5 आधारभूत घोषणा र समृद्धिका 25 नीतिगत कामसहित युवा तथा महिला उद्यम, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ। घोषणापत्रमा भूमिहीन, सुकुम्बासी, कमजोर तथा न्यून आय भएका नागरिकलाई आवास, 2 वर्षभित्र सबै घरमा आधारभूत खानेपानी तथा सरसफाई सेवा पुर्याउने लगायतका विषय उल्लेख गरिएको छ। आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाइने, सबै गाउँपालिकालाई सबै मौसममा चल्ने सड़कले जोड़ने र गैर आवासीय नेपालीलाई डायस्पोरा लगानीका लागि वार्षिक 1 खर्ब रूपियाँ बराबरको डायस्पोरा बण्ड जारी गरिने घोषणापत्रमा उल्लेख गरिएको छ। सूचना प्रविधिका क्षेत्रमा आईटी टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्धन गर्न तथा स्टार्टअप व्यवसाय मार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउने अध्यक्ष ओलीले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजै प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरी वाचा पत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा पार्टीले आयोजना गरेको सभामा सार्वजनिक गरिएको वाचा पत्रमा राज्यको संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ। पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घोषणापत्र सार्वजनिक गर्नुहुँदै रूपान्तरणका लागि नीतिगत प्रस्थानका 100 आधार प्रस्तुत गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। उक्त पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा पनि गरेको छ। पूर्ण समानुपातिक संसदीय व्यवस्था, सांसद मन्त्री हुन नपाउने व्यवस्था, गैरदलीय स्थानीय सरकार जस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने र राष्ट्रियकरण गर्ने घोषणा पनि उक्त पार्टीले गरेको छ। सहकारी र लघु वित्त क्षेत्रलाई कड़ा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम 100 दिनभित्र फिर्ता गर्ने र एकीकृत बचत सुरक्षा कोष स्थापना गर्ने प्रतिबद्धता राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। वाचा पत्रमा राष्ट्रिय रणनीतिक उद्योग र सातै प्रदेशमा डिजिटल पार्क निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा 5 लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसले जनकपुरमा बुधबार सार्वजनिक गरेको घोषणा पत्रका बारेमा हिजो प्रश्नोत्तर कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टी सभापति गगन थापाले नेपाली कांग्रेस संवैधानिक निकायसहित राज्यका निकायहरूमा राजनीतिक भागभण्डाका आधारमा पदाधिकारीको नियुक्ति गर्ने प्रवृत्तिको विपक्षमा उभिने बताउनु भएको छ। प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नखोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभापति थापाले संवैधानिक आयोग विश्वविद्यालय लगायत राज्यका निकायमा दल निकटका व्यक्तिभन्दा पनि अब्बल व्यक्तिहरू नियुक्ति सुनिश्चित गरी संस्थागत सुधारका लागि नेपाली कांग्रेसले स्पष्ट अडान लिने बताउनुभयो। सभापति थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएकाले पार्टीको मूल्य मान्यता विपरीत गठबन्धन र सम्झौता नगरिने बताउनुभयो। लामो समयदेखि सरकार राज्यको माथिल्लो निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना बनाएको उल्लेख गर्नुहुँदै सभापति थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचार मुक्त नेपाल बनाउने लक्ष्यसाथ नेपाली कांग्रेसले काम गर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत सेवामा समयानुकूल परिमार्जन गरी नागरिकको जीवनस्तर सुधारका लागि कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको कांग्रेसले उल्लेख गरेको छ। त्यसको पहिचान र तयारीका लागि कांग्रेसले चुनावी प्रतिबद्धता पत्र ल्याएको सभापति थापाले बताउनुभयो। सभापति थापाले आगामी पाँच वर्षभित्रमा कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा 15 लाख भन्दा बढ़ी रोजगारीका अवसर सिर्जना गर्ने, डिजिटल स्वतन्त्रता र युवा सृजनशीलताको सम्मान गरी युवा जनशक्ति पलायन रोक्ने योजना कांग्रेसको चुनावी प्रतिज्ञापत्रले समेटिएको जानकारी दिनुभयो। त्यसक्रममा विभिन्न क्षेत्रबाट आएका प्रश्नको सभापति थापाले जवाफ दिनुभएको थियो। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न निर्वाचन आयोगले संचार माध्यमलाई अनुरोध गरेको बताउनु भएको छ। दशौं निर्वाचन दिवसका अवसरमा हिजो निर्वाचन आयोगले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचार संहिताले निषेध गर्ने भएकाले त्यस्ता घटना भए कार्यवाही गरिने स्पष्ट पार्नुभयो। निर्वाचनका समयमा सत्य समाचारलाई झूट र झूट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्न सक्ने भएकाले पनि सचेत हुन आवश्यक रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। कसैको दबाव र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उहाँले मतदातालाई आह्वान पनि गर्नुभयो। सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। आयोगका सचिव कृष्णबहादुर राउतले फागुन 21 गतेको निर्वाचनका लागि जिल्ला जिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम अहिले चलिरहेको बताउनुभयो। निर्वाचन शिक्षा सम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालमा पनि राखेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदाता प्रक्रियालाई व्यवस्थित तुलाउन अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि 2082 जारी गरेको छ। आयोगले मतदाता नामावली सम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरेको जनाएको छ। कार्यविधि अनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रम सहितको सूचना प्रकाशन गर्नेछ। आयोगले सूचना आवश्यकता अनुसार राष्ट्रिय स्तरका संचार माध्यममा समेत प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउनेछ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह त्यसै गरी सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिनेछ। गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकिएको जानकारी दिनुभएको छ। उहाँले मतदातालाई निर्धक्क भएर फागुन 21 गते प्रतिनिधि सभा निर्वाचनमा मतदान प्रक्रियामा भाग लिन आग्रह पनि गर्नुभयो। केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा विश्वस्त रहन देशवासीमा आग्रह गर्नुभयो। बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन 21 गते हुने निर्वाचनको समग्र तयारीका सम्बन्धमा विस्तृत रूपमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा तीनवटै सुरक्षा अंगका प्रमुख, जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्याल समक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको भर्चुअल मार्फतबाट पनि जानकारी दिनुभयो। क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको गृहमन्त्री अर्यालले त्यस क्रममा बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले राष्ट्रिय समाचार समिति रासको यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधार स्तम्भ भएको बताउनु भएको छ। राष्ट्रिय समाचार समितिको 65 वार्षिकोत्सवका अवसरमा राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालय भद्रकालीमा हिजो आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले राजनीतिक र आर्थिक जीवनका विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड़ दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको र त्यसमा राष्ट्रिय समाचार समितिको भूमिका अझ बढ़ी महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा राष्ट्रिय समाचार समितिले भूमिका निर्वाह गरिरहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय समाचार समितिमा कार्यरत उत्कृष्ट पत्रकार कर्मचारी र स्थानीय समाचारदाताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। 2018 साल फागुन 7 गते स्थापित राष्ट्रिय समाचार समितिले नेपाली अंग्रेजी अन्तर्राष्ट्रिय फोटो श्रव्य दृश्य मातृभाषा लगायतमा समाचार सेवा प्रवाह गर्दै आएको छ। र मानवाधिकारसँग सम्बन्धित रहेर काम गर्दै आएको संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकले मानवाधिकार वर्ष पुस्तक 2026 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक गरिएको उक्त पुस्तकमा सन् 2025 पारिवारिक विवादका कारण देशभर 103 जनाको हत्या गरिएको उल्लेख गरिएको छ। त्यस्तै दाइजोका कारण 144 जनामाथि हिंसा भएको उल्लेख गरिएको छ। बाल अधिकार उल्लंघन तथा ज्यादतीबाट पीड़ित भएकाहरूको संख्या 1349 रहेको पेशागत आधारमा पीड़ित हुनेहरू 11538 रहेको पुस्तकमा उल्लेख गरिएको छ। इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवाधिकार उल्लंघन र अन्य हिंसाका घटनामा सन् 2025 वृद्धि भएको जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।